जब हामीले इटालियाको समुद्री यात्रा गर्नुपर्छ भन्ने निर्णय गरियो, तिनीहरूले पावल र केही कैदीहरूलाई अगस्टसको फौजको युलियस नाम गरेका कप्तानको जिम्मा लगाइदिए। हामी एड्रामिनेटोसबाट जहाजमा चढ्यौं, जुन एसियाको समुद्री तट भएर जान लाग्दै थियो। त्यसैले हामी समुद्री यात्रा सुरु गर्यौं। मासेडोनियामा पर्ने थेसेलोनिकेका अरिस्ता खस हामीसँगै गए। अर्को दिन हामी जहाजबाट सिदोन सहरमा उत्रियौं, जहाँ युलियसले पावललाई दयापूर्ण व्यवहार गरे र उनलाई आफ्ना साथीहरू कहाँ गएर सक्दो सेवा सत्कार ग्रहण गर्ने अनुमति दिए। त्यहाँबाट हामी समुद्रतिर लाग्यौं अनि बतासबाट सुरक्षित भएको साइप्रसको टापुको आड लिएर यात्रा गर्यौं, किनभने बतास हाम्रो विपरीत दिशाबाट चलेको थियो। खुल्ला समुद्रमा यात्रा गर्दै सिलिसिया र पाम्फिलियाको तट पार गरेर हामी लिसियाको माइरा सहरमा आइपुग्यौं। त्यहाँ सिपाहीका कप्तानले इटालिया गइरहेको अलेक्जेन्ड्रियाको एउटा जहाज भेट्टाएर हामीलाई त्यसमा चढाइदिए। जब हामी धेरै दिन बिस्तारै यात्रा गर्दै कष्टसाथ अन्तमा किन्डस नजिकै आइपुग्यौं, बतासले हामीलाई त्यताबाट अगाडि बढ्न दिएन। त्यसैले हामीले सल्मुनको सामुन्ने रहेको क्रेटको आड लिएर यात्रा गर्यौं। समुद्री तट भएर लासिया सहरको नजिकै रहेको सुन्दर बन्दरगाह भन्ने ठाउँ नआइपुगेसम्म हामीले कष्टसाथ यात्रा गर्यौं। हामीले ज्यादै धेरै समय लगायौं। यहुदी उपवासको समय पनि बितिसकेको थियो। सामुद्रिक यात्रा खतरनाक भएको थियो, त्यसैले पावलले तिनीहरूलाई चेतावनी दिए र भने, मानिसहरू हो, हामीले सुरु गर्न लागेको सामुद्रिक यात्रामा हाम्रा सामानहरू र जहाजलाई मात्र होइन हाम्रो ज्यानलाई पनि ठूलो खतरा र नोक्सानी हुनेछ भन्ने म देख्छु। तर सिपाहीका कप्तानले पावलले बोलेका कुरामा भन्दा जहाजका चालक र जहाजको मालिकको कुरामा बढ्ता ध्यान दिए, किनभने जाडो समयमा त्यो बन्दरगाहमा समय बिताउन सजिलो थिएन। त्यसैले धेरै जसो मानिसहरूले जसरी भए पनि फोनिक्स सहरमा पुगेर जाडो बिताउनको लागि त्यहाँबाट यात्रा गर्न सल्लाह दिए। फोनिक्स क्रेटको एउटा बन्दरगाह हो, जुन उत्तर पूर्व र दक्षिण पूर्वपट्टि फर्केको छ। जब दक्षिणी बतास मन्द रूपले बहन थाल्यो, तब तिनीहरूले जे चाहेका थिए त्यो प्राप्त गरे भनी सोचे। त्यसैले तिनीहरूले लङ्गर निकाली समुद्रमा खसाले र क्रेटको समुद्र किनार हुँदै यात्रा गरे। तर त्यसको केही समयपछि डरलाग्दो उत्तर पूर्वी नामक तुफान टापुबाट हामीमाथि बज्रन थाल्यो। जहाजले त्यस आँधीको सामना गर्न नसकेपछि हामीले हार मान्यौं र त्यसले जता लैजान्थ्यो त्यतै गयौं। हामी कलौडा नाउँ गरेको एउटा सानो टापुको सुरक्षित स्थान हुँदै लाग्यौं अनि बडो कष्टका साथ पानी जहाजमा रहेको सानो डुङ्गालाई जोगाउन सक्षम भयौं। तिनीहरूले त्यसलाई माथि उचाले र त्यसपछि त्यसका डोरीहरू जहाजको मुख्य भागलाई बाँध्नको लागि प्रयोग गरे। हामीहरू सिर्टिसको बलौटी धापमा फस्छौं कि भनेर तिनीहरू डराएका थिए, त्यसैले तिनीहरूले लङ्गर झारिदिए र जहाज आफै तैरन थाल्यो। हामी आँधीद्वारा धेरै धकेलियौं, त्यसैले अर्को दिन तिनीहरूले जहाजमा राखिएका सामानहरू समुद्रमा फाल्न लागे। तेस्रो दिन तिनीहरूले जहाजलाई नियन्त्रण गर्ने सामान फालिदिए। जब धेरै दिनसम्म सूर्य र ताराहरू हाम्रा माझ चम्किएनन् र ठूलो आँधी हामीमाथि बज्रिरह्यो, तब हामीले बाँच्ने आशा नै त्यागिदियौं। जब तिनीहरूले केही नखाई धेरै दिन बिताइसकेका थिए, पावल तिनीहरूका माझमा खडा भए र भने, मानिसहरू हो, मेरो कुरा मानेर क्रेटबाट यात्रा नगरेको भए तपाईँहरूले यो खतरा र नोक्सानी भोग्नुपर्ने थिएन। अब म तपाईँहरूलाई साहसी बन्न उत्साह दिन्छु, किनभने तपाईँहरूका माझमा कुनै पनि मानवीय क्षति हुने छैन, जहाजको मात्रै क्षति हुनेछ। किनभने गएको रात मैले आराधना गर्ने परमेश्वर, जसको म हुँ, उहाँका एक स्वर्गदूत मेरो छेउमा उभिए र भने, नडराऊ पावल, तिमी कैसरको अगाडि उभिनुपर्छ र हेर, परमेश्वरले आफ्नो कृपामा तिमीसँग यो जहाजमा यात्रा गरिरहेका सबैलाई तिम्रो हातमा दिनुभएको छ। त्यसकारण मानिसहरू हो, साहसी हुनुहोस्, किनभने म परमेश्वरमाथि भरोसा राख्दछु कि मलाई जस्तो भनिएको छ त्यस्तै हुनेछ। तर हाम्रो जहाज भने कुनै टापुमा पुगेर क्षतिग्रस्त हुनुपर्नेछ। जब 14 रात आयो, हामी यताउता गर्दै एड्रियाटिक समुद्रमा हुत्तैरहेका थियौँ। मध्यराततिर जहाज चालकहरूले कुनै जमिन नजिक पुगिरहेका छौँ भन्ने विचार गरे। तिनीहरूले गहिराई नाप्दा गहिराई लगभग 40 मिटर भएको पत्ता लगाए। केही समयपछि फेरि उनीहरूले नाप लिएर र गहिराई लगभग 30 मिटर भएको पत्ता लगाए। हामीहरू चट्टानहरूमा ठोकिएर दुर्घटनामा पर्छौँ कि भनेर तिनीहरू डराए। त्यसैले तिनीहरूले जहाजको पछाडिपट्टिबाट 4 लङ्गर तल खसालेर चाँडै बिहान होस् भनेर प्रार्थना गरे। जहाज चालकहरूले त्यो जहाजलाई त्याग्नको लागि बाटो खोजिरहेका थिए र जहाजको अगाडिको भागबाट लङ्गरहरू तल खसाल्ने बहाना बनाएर सानो डुङ्गा समुद्रमा तल झारे। तर पावलले कप्तान र सिपाहीहरूलाई भने, यी मानिसहरू यस जहाजमा बसेनन् भने तपाईँहरू बाँच्न सक्नुहुने छैन। त्यसपछि सिपाहीहरूले यो डुङ्गाको डोरी काटिदिए र त्यसलाई त्यही पानीमा नै बगेर जान दिए। जब बिहान हुनै लागेको थियो, पावलले ती सबैलाई केही खान बिन्ती गरे। उनले भने, तपाईँहरूले नखाई पर्खिरहनु भएको आज यो 14 दिन हो, तपाईँहरूले केही पनि खानुभएको छैन। त्यसैले तपाईँहरूले केही खानुहोस्, किनकि यो तपाईँहरूलाई बाँच्नको लागि हो र तपाईँहरूको टाउको एउटै केस पनि नष्ट हुन पाउने छैन। त्यति भनिसकेपछि उनले रोटी लिए र सबैको सामु परमेश्वरलाई धन्यवाद दिए। त्यसपछि उनले त्यो रोटी भाँचे अनि खान सुरु गरे। त्यसपछि तिनीहरू सबै उत्साहित भए र केही खानेकुरा खाए। हामी जहाजमा 276 जना मानिस थियौँ। तिनीहरूले पर्याप्त मात्रामा खाएपछि गहुँलाई समुद्रमा फ्याँकेर जहाजलाई हलुका बनाए। जब उज्यालो भयो तिनीहरूले जमिनलाई चिन्न सकेनन्, तर तिनीहरूले बलौटे किनारा भएको खाडी देखे अनि तिनीहरूले जहाजलाई त्यहाँ लैजान सकिन्छ कि भनेर छलफल गरे। त्यसैले तिनीहरूले लङ्गरहरूमा बाँधेका डोरीहरू काटेर लङ्गरहरू समुद्रमा नै छोडिदिए। त्यही समयमा तिनीहरूले पतवारहरू बाँधिराखेका डोरीहरू खोलिदिए अनि बतासतिर जहाजका पालहरू फर्काए र त्यसपछि तिनीहरू समुद्र किनारतिर अघि बढे। तर तिनीहरू दुईवटा पानीको प्रवाह मिलेको ठाउँमा पुगे अनि जहाज जमिनमा भाँसियो। जहाजको अगाडिको भाग त्यही अड्कियो र जहाज हलचल गर्न सकेन, तर प्रचण्ड बतासको कारणले जहाजको पछाडिको भाग भाँचिन सुरु भयो। कैदीहरू पौडेर नभागुन् भनेर सिपाहीहरूले तिनीहरूलाई मार्ने योजना गरे, तर सिपाहीको कप्तानले पावललाई बचाउने चाहना गरे। त्यसरी उनले तिनीहरूको योजनालाई रोके र पौडी खेल्न आउने जति पहिले जहाजबाट हाम फालेर उत्रुन् र जमिनमा जाउन् भन्ने आदेश दिए। त्यसपछि तिनले बाँकी मानिसहरू कोही काठका तख्ताहरूमा र केही जहाजका अन्य सामानहरूमा चढेर जाउन् भने। यसरी हामी सबैजना जमिनमा सुरक्षित आइपुग्यौं।